यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रेडियो, टेलिभिजन र अनलाइन प्रविधिको वैकल्पिक सिकाई अभियानको शुभारम्भ। वैकल्पिक सिकाईमा सहभागी हुन सम्पूर्ण विद्यार्थीहरूलाई प्रधानमन्त्री ओलीको आग्रह। 7 वटै प्रदेशको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष 2077-78 को वार्षिक बजेट पेश। आज थप 451 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 6211 र कोरोना भाइरसको प्रभावका कारण मध्य पूर्वी राष्ट्र र उत्तरी अफ्रिकाका करिब 50,000 भन्दा बढ़ी बालबालिकाले ज्यान गुमाउन सक्ने संयुक्त राष्ट्र संघको भनाई। समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाई प्रविधिको शुभारम्भ गर्नुभएको छ। प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै वैकल्पिक सिकाईमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गर्नुभयो। कोरोना भाइरस संक्रमणको महामारीका कारण अवरूद्ध शिक्षण प्रणालीलाई निरन्तरता दिन सरकारले रेडियो, टेलिभिजन र अनलाइन प्रविधिबाट पठन पाठनको व्यवस्था गरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरणका लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई समेत ध्यान दिइएको उल्लेख गर्नुभयो।
बालबालिकाको सिकाइमा थप क्षति नहोस् र समग्र शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्य सहित आजबाट सरकारले विद्यालय तहका बालबालिकाहरूको सिकाई निरन्तरताका लागि वैकल्पिक कार्यक्रम शुरू गरेको छ। हाम्रो विकास समान स्तरमा छैन, प्रविधिको पहुँच एकै नाशको पनि छैन, सिकाउने र सिक्ने सबैको स्तर पनि एउटै छैन। त्यसैले वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरणका लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई ध्यानमा राखिएको छ। रेडियोको पहुँच भएका विद्यार्थी समूहका लागि स्व अध्ययनका सामग्री सहित रेडियोका माध्यमबाट पठन पाठन सञ्चालन गराउने, टेलिभिजनको पहुँच भएका विद्यार्थी समूहका लागि टेलिभिजन मार्फत पठन पाठन सञ्चालन गराउने, इन्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहका लागि अनलाइन सिकाई सामग्रीको प्रयोगबाट पठन पाठन सञ्चालन गराउने।
प्रधानमन्त्री ओलीले लामो समयसम्म विद्यालयहरू बन्द रहँदा सिंगो शैक्षिक सत्र प्रभावित हुने भएकाले लकडाउनको अवधिमै प्रविधिका माध्यमबाट पठन पाठनको शुरूआत गरिएसँगै अबको पुस्ता प्रविधिमा अभ्यस्त हुनेमा विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले मुलुकमा अब कुनै पनि आन्दोलनको आवश्यकता नभएको बताउनुभयो। सुशासन र स्वच्छता कायम भई समृद्ध मुलुक बन्नेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुहुँदै प्रधानमन्त्री ओलीले अबको जनशक्ति सक्षम, स्वस्थ, शिक्षित र योग्य हुनेमा पनि विश्वास व्यक्त गर्नुभयो।
देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरूको प्रश्न सुनेको छु, मुलुक बिग्रदै पो छ कि? हाम्रो मुलुकमा अब फेरि अर्को आन्दोलन आवश्यक छैन, ढुक्क रहौं, मुलुक बन्छ, सुशासन स्वच्छता कायम हुन्छ। अशिक्षित जनशक्ति आजका लागि अयोग्य र अप्रभावकारी जनशक्ति हो, त्यसैले अबको जनशक्ति शिक्षित जनशक्ति हुनेछ, अबको जनशक्ति सक्षम जनशक्ति हुनेछ। प्रविधि अब हाम्रा घरमा प्रवेश गर्दैछ, यसलाई नयाँ अवसरका रूपमा उपयोग गर्नुपर्दछ। कोरोना महामारी पछिको विद्यार्थी समूह सिंगो शैक्षिक सत्र घुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रूपमा अघि बढाउनु पर्दछ।
विद्यालय तहका विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक सिकाई सामग्री व्यवस्था गरेको र आगामी दिनमा पठन सामग्रीको विकास, प्रयोग र प्रसार गर्ने काममा निरन्तरता दिइने प्रधानमन्त्री ओलीले बताउनुभयो। लकडाउन खुल्ला गरिएको नभई केही खुकुलो पारिएको जानकारी दिनुहुँदै प्रधानमन्त्री ओलीले ससाना नानीहरूको सिकाईको थलो नै समुदायमा कोरोना भाइरसको संक्रमण फैलिने केन्द्र नबनोस् भन्नेमा शिक्षक, विद्यार्थी र अभिभावक सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। आज थप 451 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 6211 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप 416 पुरूष र 35 महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पाठशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका एक, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका 10 र रौतहटका 1, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुका 5, सेती अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामका 3, कैलालीका 2 र डोटीका 4, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका 5, बर्दियाका 16 र प्युठानका 3 जनामा संक्रमण पुष्टि भएको छ। यसै गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका 5 जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका 20 र धनुषाका 4 जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नुवाकोट र अर्घाखाँचीका 3-3 र चितवनका 1 जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका 2 र रूपन्देहीका 5 जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका 3, मोरङका 21 र झापाका 1, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका 88 र सुर्खेतका 19 जना, धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका 4 र काठमाडौँका 1, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान डाङमा गरिएको परीक्षणमा 43 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा कैलालीका 1 जना, किटजन्य रोग अन्वेषण तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका 25 जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका 9 र काठमाडौँका 1 जनामा कोरोना देखिएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ललितपुरका 3 जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा 12 र कपिलवस्तुमा 1-1, गुल्मीका 7, महोत्तरी र पाल्पाका 10-10, रौतहटका 76, रूपन्देहीका 7, सर्लाहीका 23 र सिराहाका 4 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। नेपालमा हालसम्म 73 जिल्लाका 5,740 जना पुरूष र 471 जना महिलामा संक्रमण पुष्टि भएको छ। यसै गरी आज थप 67 जना कोरोना मुक्त भई डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त भई घर फर्कनेको कुल संख्या 1,041 पुगेको छ। आज कोरोना विशेष अस्पताल जनकपुरबाट 24, पाटन अस्पताल ललितपुरबाट 4, युनिफाइड कोविड 19 अस्पताल बलम्बुबाट 2, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजबाट 2, कलैया अस्पताल बाराबाट 6, साईकृष्ण आइसोलेशन सप्तरीबाट 17, कोरोना विशेष अस्पताल बेलझुण्डीदाङबाट 12 जना संक्रमण मुक्त भई घर फर्किएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज 60 जना पुरूष र 7 जना महिला संक्रमण मुक्त भएका छन् भने हालसम्म जम्मा 937 जना पुरूष र 104 जना महिला कोरोना संक्रमण मुक्त भएका छन्। देशका विभिन्न प्रयोगशालाहरूमा गरी हालसम्म जम्मा 1,38,683 जनाको पीसीआर तथा 2,19,336 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ। पछिल्लो 24 घण्टामा 5,306 जनाको पीसीआर तथा 8,615 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यसै गरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा 1,33,829 जना रहेका छन् भने विभिन्न आइसोलेशन स्थलहरूमा 5,151 जना रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। सातवटै प्रदेश सरकारले प्रदेशसभा बैठकमा आज आगामी आर्थिक वर्ष 2077-78 लागि बजेट पेश गरेका छन्। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2077-78 लागि 51,47,74,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले चालूतर्फ 26,28,73,35,000 अर्थात 51.12% र पूँजीगततर्फ 25,14,01,00,000 अर्थात 48.88% बजेट पेश गर्नुभयो। प्रदेश नम्बर 1 सरकारले 40,89,99,00,000 रूपियाँको बजेट प्रस्तुत गरेको छ। प्रदेश नम्बर 1 का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले कुल बजेट मध्ये चालूतर्फ 18,93,49,00,000 अर्थात 46.29% तथा पूँजीगततर्फ 21,92,50,00,000 अर्थात 53.71% रहेको छ। यसै गरी प्रदेश नम्बर 2 सरकारले आर्थिक वर्ष 2077-78 लागि 33,56,09,00,000 आय व्यय बजेट विनियोजन गरेको छ। प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले चालूतर्फ 15,42,26,00,000 अर्थात कुल बजेटको 45.95% र पूँजीगततर्फ 17,97,82,00,000 अर्थात कुल बजेटको 53.67% बजेट प्रस्तुत गर्नुभयो। गण्डकी प्रदेश सरकारले 34,84,21,00,000 रूपियाँ बराबरको बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले वार्षिक आय व्यय विवरणमा चालूतर्फ 14,34,26,00,000 र पूँजीगततर्फ 19,99,94,00,000 र वित्तीय व्यवस्थातर्फ 50,00,00,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभयो। कुल बजेटमा चालू खर्चतर्फ 41.2%, पूँजीगततर्फ 57.4% र वित्तीय व्यवस्थातर्फ 1.4% रहेको छ। प्रदेश पाँच सरकारले 36,35,25,00,000 बजेट विनियोजन गरेको छ। आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा चालूतर्फ 12,59,24,00,000, पूँजीगततर्फ 18,61,79,00,000 र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ 5,14,00,000 रूपियाँ बराबरको बजेट पेश गर्नुभयो। सुदूरपश्चिम प्रदेश सरकारले 33,38,13,00,000 बराबरको वार्षिक आय व्यय अनुमान बजेट विनियोजन गरेको छ। प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले आर्थिक वर्ष 2077-78 लागि 33,38,13,00,000 बराबरको बजेट प्रस्तुत गर्नुभयो। कुल बजेट मध्ये चालूतर्फ 14,18,78,00,000 र पूँजीगततर्फ 16,65,84,00,000 विनियोजन गरिएको छ। यस्तै अन्त सरकारी वित्त व्यवस्थापनतर्फ 2,13,50,00,000 र वित्तीय व्यवस्थापनतर्फ 30,00,00,000 रकम विनियोजन गरिएको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 33,74,13,00,000 रूपियाँ बराबरको बजेट विनियोजन गरेको छ। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको 6 अधिवेशनको 12 बैठकमा आगामी वर्षका लागि राजस्व र व्ययका वार्षिक अनुमान सहितको बजेट प्रस्तुत गर्नुभयो। पूँजीगततर्फ 19,06,91,00,000, चालूतर्फ 11,67,57,00,000 र वित्तीय हस्तान्तरणतर्फ 2,69,65,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2077 विभिन्न शीर्षकहरूमध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ र संचार तथा सूचना प्रविधि मन्त्रालय लगायत 11 मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल भयो। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक र केही अध्यादेश खारेज गरी व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक 2077 टेबल भएको छ। बैठकमा आगामी वर्षको बजेटमा 11 खर्च कटौती प्रस्ताव आएको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
वाओ, रियलमै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कंग्रेसले सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा COVID-19 अनुगमन समिति गठन गरेको छ। कंग्रेस केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक डाक्टर महतले समितिले कोरोना महामारीले पारेको प्रभाव र समस्या समाधानका बारेमा देशभरि अनुगमन गरी प्रतिवेदन तयार पार्ने जानकारी दिनुभयो। सहमहामन्त्री डाक्टर महतले आइसोलेशन र क्वारेन्टीनको अवस्था सुधार्न नसक्नु र परीक्षणको संख्या बढ़ाउन नसक्नु सरकारको मुख्य कमजोरी भएको पनि बताउनुभयो। वीरगंज स्थित नारायण अस्पतालमा आजदेखि अन्तरंग सेवा शुरू भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालीन तथा विपद व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले चैत्र 30 गते नारायण अस्पताललाई कोविड अस्पताल घोषणा गर्दै अन्य सेवा बन्द गर्न निर्देशन दिएको थियो। अस्पतालमा उपचारार्थ कोरोना संक्रमित डिस्चार्ज भएसँगै बैरंग लगायत अन्य नियमित सेवाहरू क्रमशः सुचारू गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिनुभयो। सरकारी कार्यालयहरू आजदेखि दुई शिफ्टमा सञ्चालन गरिएका छन्। मन्त्री परिषदको गत जेठ 28 गतेको निर्णय अनुसार बिहान 8 बजेदेखि 1 बजेसम्म पहिलो शिफ्ट र 1 बजेदेखि साँझ 6 बजेसम्म दोस्रो शिफ्ट गरी दुई शिफ्टमा कार्यालय सञ्चालन भएको हो। बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोरोना भाइरसको जोखिम कम गर्न सरकारी कार्यालय, ब्याङ्क, वित्तीय संस्था, सहकारी बीमा सेवा, शिक्षण संस्थाका कार्यालय र गैर सरकारी तथा निजी क्षेत्रका कार्यालय समेत सञ्चालन गर्ने मन्त्री परिषदले निर्णय गरेको थियो। लकडाउन केही खुकुलो भएसँगै विराटनगरका बजार पसल तथा उद्योग व्यवसाय सञ्चालनमा आउन थालेका छन्। व्यापार व्यवसाय सञ्चालनमा आएसँगै विराटनगरका व्यवसायहरूले स्वास्थ्य सावधानी अपनाउन थालेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
लकडाउन खुकुलो भएपछि विराटनगरका व्यवसायीहरूले दूरी कायम गर्न पसल अगाडि डोरी लगाउने, हात धुन साबुन पानीको व्यवस्था गर्ने तथा सेनिटाइजरको प्रयोग गर्न लगाउनेदेखि कतिपय पसलेहरूले उपभोक्ताहरूलाई निशुल्क मास्क समेत दिने व्यवस्था मिलाएर व्यवसाय सञ्चालन गर्न थालेका हुन्। विराटनगरका औषधि व्यवसायी सन्दीप अग्रवाल:
त्यो सोसियल डिस्टेन्स मेन्टेन्स, मास्क लगाउने, कसैले मास्क लिएर आएको छैन हामी उसलाई आफ्नो तर्फबाट मास्क दिन्छौँ, मास्क लगाउनु भन्छौँ, अनि कसै अब गाउँको मान्छेलाई थाहा छैन भने उहाँहरूलाई हामी सम्झाउँछौँ।
अर्का व्यवसायी अरुण अग्रवालले पनि स्वास्थ्य सावधानी अपनाएर भए पनि व्यवसाय सञ्चालन गर्न पाउँदा आफूहरूलाई ठूलो राहत भएको बताउनुभयो।
मानसिक तौरमा हामीलाई धेरै ठूलो राहत भएको, हाम्रो व्यापारलाई फेरि सञ्चालनमा ल्याएको छौँ। हामी धेरै आशावादी छौँ कि अगाडिको सिजन जुन छ यो छ, प्लस अगाडि झन् दसैँ तिहारहरू आउँछ, त्यसमा केही न केही त्यो हाम्रो केही हदसम्म हाम्रो ओपन हुन्छ र
कोरोना भाइरस संक्रमण हुन नदिन गरिँदै आएको स्वास्थ्य सावधानी आफ्नै लागि हो भन्ने सबैले बुझ्न थालेपछि उपभोक्ताहरूले सावधानी अपनाउन थालेका छन्। आवश्यक पर्दा मात्रै बजार आउने र आफ्नो सुरक्षा आफै गर्ने गरेको उपभोक्ता दीपा श्रेष्ठको भनाइ छ।
अब यसरी बजार खुल्या छ है, जहाँ चाहिँ अब सबैले बुझ्नुपर्ने कुरा नै हो, अब सेफ भएनौँ भने हामीले त्यो अब भाइरस हामी नेक्स्ट अहिले त हेर्न सक्दैनौँ, त्यही भएर आफूले आफ्नो सुरक्षा आफै गर्नु पर्यो।
त्यस्तै मापदण्ड अनुसार व्यवसाय सञ्चालन भए नभएको बारे विराटनगर महानगरपालिकाले बजार समेत अनुगमन गर्दै आएको विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले बताउनुभयो।
मूल्य धेरै लियो, थोरै लियो, डेट एक्सपायर गर्यो गरेन, हाम्रो नागरिकहरू ठगे कि ठगिनु भएन, त्यसको साथसाथ प्रत्येक दोकानलाई चाहिँ फिजिकल डिस्टेन्स मेन्टेन भएको छ कि छैन अनुगमन गरिरहेको छौँ।
अर्कोतिर सामाजिक दूरी कायम गर्दै विकास निर्माणको कामले समेत गति लिन थालेको छ। ठूला ठूला सड़क पुल तथा पूर्वाधारको कामले गति लिनुका साथै उद्योग धन्दाहरू समेत संसारमा आउन थालेपछि विस्तारै जनजीवन सामान्यतर्फ उन्मुख हुन थालेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
देशका विभिन्न स्थानमा आज भएको सवारी दुर्घटनामा 5 जनाको मृत्यु भएको छ भने 14 जना घाइते भएका छन्। डोटीको बड़ी केदार गाउँपालिकामा मिनी ट्रक दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। बड़ी केदारबाट धनगढ़ी जाँदै गरेको मिनी ट्रक आज दिउँसो बड़ी केदार 3 सुना लेकमा दुर्घटना हुँदा सोही ठाउँका 40 वर्षीय डबल बहादुर पुन मगर र उनका 13 वर्षीय छोरा धीरज पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। यसैगरी भक्तपुर नगरपालिका 10 कमल विनायक भत्के पार्टीमा साइकल अनियन्त्रित भई नालीमा खस्ता 17 वर्षीय रंजीत महाजूको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी भक्तपुरकै मध्यपुर थिमी नगरपालिका 9 बोडेमा पानीको ट्याङ्करले स्कूटरलाई ठक्कर दिँदा स्कूटर पछाडि सवार काठमाडौँ कागेश्वरी मनोहरा बस्ने 45 वर्षीय लक्ष्मी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। तनहुको आबु खैरेनी 4 ऐना पखरामा ट्रक दुर्घटना हुँदा सल्यानको त्रिवेणी गाउँपालिका घर भएका चालक 32 वर्षीय विष्णु परियारको मृत्यु भएको र भएको प्रहरीले जनाएको छ। यस्तै तनहुकै ब्यास नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा 13 जना घाइते भएका छन्। रूकुम पश्चिमको चौरजहारी नगरपालिकाले कोविड 19 परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्ने भएको छ। जिल्लामै व्यक्तिको थ्रोट स्वाब मार्फत कोरोना जाँच गर्ने गरी नगरपालिकाले आरटीपीसीआर मेसिन खरिद प्रक्रिया अगाडि बढ़ाएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो। एक साताभित्र 1,35,00,000 रूपियाँ बजेटमा सामग्री खरिद गर्ने र प्रयोगशाला स्थापना गर्ने योजना रहेको केसीले बताउनुभयो। नेपालको कालापानी क्षेत्रमा सशस्त्र प्रहरी बलले नियमित गस्ती गरिरहेको छ। दार्चुलाको ब्यास गाउँपालिका 1 स्थित छाङ्रू सीमा निगरानी चौकी बीओपी सञ्चालनमा ल्याइएपछि त्यहाँबाट खटिएका सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म नियमित गस्ती गर्न थालेको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभयो। 74 औं संस्कृतम दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। विक्रम सम्बत 2004 असार 1 गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोल लगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरूद्ध गरेको आन्दोलनको सम्झनामा यो दिवस मनाउने गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगले कैलालीको लम्कीचुवा नगरपालिका एक स्थित शहीद स्मारक माध्यमिक विद्यालयको क्वारेन्टीनमा राखिएकी महिलामाथि सामूहिक बलात्कारका दोषीलाई कार्यवाही गर्न र पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेको छ। आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तीमा घटनामा संलग्न दोषीलाई तत्काल कानूनी दायरामा ल्याई पीड़ितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ। यसैबीच नेपाली कंग्रेसले कैलालीको क्वारेन्टीनमा बसेकी महिलामाथि भएको सामूहिक बलात्कार को घटनामा संलग्नलाई कार्यवाही गर्न माग गरेको छ। धनकुटा जिल्लाको धनकुटा नगरपालिकाले नगरलाई कृषिमा आत्मनिर्भर बनाउन कृषकलाई कृषि औजार वितरण गरेको छ। प्रदेश नम्बर 1 सरकार र धनकुटा नगरपालिकाको साझेदारीमा नगरभित्रका 18 कृषक समूहलाई कृषि सामग्री वितरण गरेको नगर प्रमुख चिन्तन तामाङले बताउनुभयो। भोजपुरको उत्तरी क्षेत्रमा रहेको खडानन्द नगरपालिका 3 चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको टेम्के मयुङ गाउँपालिका 1 सुमली खाका रामजी राउतकी अन्दाजी 10 वर्षीय छोरी कृतिकाको मावली घर गएका बेला साँझ वर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले कोरोना भाइरसको प्रभावका कारण मध्यपूर्वी राष्ट्र र उत्तर अफ्रिकाका 50,000 भन्दा बढ़ी बालबालिकाले ज्यान गुमाउन सक्ने जनाएको छ। बढ़दो कुपोषण, खोपहरूको अभाव र विभिन्न रोगका कारण ती क्षेत्रमा रहेका बालबालिकाहरूले ज्यान गुमाउन सक्ने बताइएको हो। विश्व स्वास्थ्य संगठन र युनिसेफले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा पनि करिब 2 दशकदेखि विभिन्न अवरोधहरू झेल्दै आएका युद्धरत देशहरूका बालबालिकाले अझै कठिन परिस्थितिको सामना गर्नुपर्ने जनाएको छ। यसैबीच विश्वभर कोरोना भाइरसका कारण हालसम्म 4,36,200 भन्दा बढ़ीले ज्यान गुमाइसकेका छन् भने 80,24,000 भन्दा बढ़ी संक्रमित छन्, जसमध्ये 41,44,620 कोरोना भाइरस मुक्त भएका छन्। भाइरसका कारण सबैभन्दा बढ़ी प्रभावित मुलुक अमेरिकामा यस भाइरसका कारण 1,17,859 मृत्यु भइसकेको छ भने 21,62,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्या बढ़दो छ। भारतमा भाइरसका कारण 3,33,380 संक्रमित छन् भने 9,524 ज्यान गुमाइसकेका छन्। लिबिया संघर्षमा फरक फरक शक्तिलाई साथ दिइरहेका टर्की र रशिया बीच आज विस्तृत छलफल शुरू भएको छ। विगत 1 दशकदेखि आन्तरिक शक्ति संघर्षमा रहेको लिबियामा टर्कीले राजधानी त्रिपोलीमा बनेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारी सेनालाई सघाइरहेको छ भने रशियाले पूर्वी भेगको बेन्गाजीमा केन्द्र बनाएर केन्द्रीय सरकार विरूद्ध लड़िरहेका पूर्व सेना प्रमुख खालिफा हफ्तारको समूहलाई साथ दिएको छ। लिबिया संघर्षको विषयमा हुने वार्ताका लागि रशियाका विदेश रक्षा मन्त्री टर्की पुगिसक्नु भएको छ। टर्कीको लड़ाकू विमानले इराकस्थित कुर्दिश लड़ाकू समूहमा कैयौं अखाड़ामा एकैसाथ आक्रमण गरेको छ। टर्कीको सैनिक शिविरमा आक्रमण गरेको भन्दै टर्कीको वायुसेनाले इराकस्थित कैयौं कुर्दिश अखाड़ामा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराले जनाएको छ। अलग कुर्दिश राज्यको गठनका लागि टर्की र वरपरका राष्ट्रमा छरिएर रहेका कुर्दिश समूहले टर्की विरूद्ध आक्रमण गर्दै आएका छन्। अब मौसम। नेपालमा पूर्वी र मध्य भूभागमा मनसूनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल म्याग्दी, तनहुँ, काभ्रे, काठमाडौँ, सिन्धुली जिल्ला र आसपासका केही स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशभर धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभाग अन्तर्गत पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 4.9 मिलिमिटर। काठमाडौँको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 3.7 मिलिमिटर। पोखराको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 63.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.7 डिग्री सेल्सियस, न्यूनतम 30.8 डिग्री सेल्सियस, वर्षा 0 मिलिमिटर। र दिपायलको अधिकतम 34.8 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रेडियो टेलिभिजन र अनलाइन प्रविधिको वैकल्पिक सिकाई अभियानको शुभारम्भ। वैकल्पिक सिकाईमा सहभागी हुन सम्पूर्ण विद्यार्थीहरूलाई प्रधानमन्त्री ओलीको आग्रह। सातवटै प्रदेशको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष 2077-78 को वार्षिक बजेट पेश। आज थप 451 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 6211 र कोरोना भाइरसको प्रभावका कारण मध्य पूर्वी राष्ट्र र उत्तर अफ्रिकाका करिब 50,000 भन्दा बढ़ी बालबालिकाले ज्यान गुमाउन सक्ने संयुक्त राष्ट्र संघको भनाई। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।